یہ ہے دنیا کا آخری کونا، اسرائیل سے ملاقات کی جگہ. اب تک جو بھی مختار کے ساتھ قید ہوا ہے اسے سزائے موت ہو چکی ہے. ان میں سے آخری شخص ایک اندھا تھا، ابن عفیف کے نام سے. اٹھو مختار، مہمان آیا ہے تمہارا.
میں ہوں ابو اسحاق، تمہارا چچا زاد بھائی زائدہ.
زائدہ، تم یہاں دنیا کے آخری کونے میں کیا کر رہے ہو؟
تمہاری جان بچانے آئے ہوں چچا زاد بھائی. خدا کے واسطے اب جھگڑا ختم کر دو. ایک جملہ کہہ دو کہ تم پشیمان ہو تاکہ اس قبر سے نجات پا سکو. خدا کی قسم، اگر امیر سے معذرت کر لو اور اظہار افسوس کر لو تو تمہاری آزادی کا حکم لے لوں گا.
مطلب بے وجہ اپنے مردگان کے قبروں کی زیارت کے لیے نہیں آئے ہو. بہت بہت شکریہ کہ اپنے مردگان کو بھی یاد کر لیا، مگر جو خواہش تم مجھ سے کر رہے ہو اس کی بھی کوئی تہذیب ہوتی ہے.
ابو اسحاق، خدا کی قسم، توبہ نہیں کرو گے تو امیر تمہیں مار دے گا.
خدا کی قسم، میں اسے قتل کروں گا اور اس کی شکل پر لات ماروں گا.
کتنی عجیب بات ہے، غلو زنجیر میں بھی سرکشی دکھا رہے ہو ابو اسحاق. میں نے سنا تھا کہ باز علی کے چاہنے والوں کی طرح وہم و خیال میں مبتلا ہو گئے ہو. مجھے یقین نہیں آتا.
خوش آمدید اسما. جو کچھ تم نے آج سنا ہے اسے ہمیشہ یاد رکھنا، اس دن تک جس دن میں تمہیں خدا کا معجزہ دکھاؤں.
تمہاری آنکھ کے زخم کے لیے مرہم لائے ہوں ابو اسحاق.
کاش میرے دل کے زخم کے لیے مرہم لاتے.
تمہاری زبان کے زخم سے خدا کی پناہ. اسما خواجہ گواہ ہے کہ اس نے خود دیکھا ہے کہ میں نے کتنی مشکلوں سے مرہم تمہارے لیے حاصل کیا ہے.
بڑی زحمت کی چچا زاد بھائی، یہ زخم میری تنہائی کا ساتھی بن گیا ہے. ہم آپس میں دوست بن گئے. یہ میرا رازدار اور صبر کا باعث ہے. اگر یہ ٹھیک ہو جائے تو میرے دل کے درد کو کون سنے گا؟ جاؤ، مجھے تمہارے مرہم کی ضرورت نہیں ہے.
میرا دل خوش تھا کہ میں اپنے چچا زاد بھائی کی کوئی خدمت کر سکوں گا. کیا مجھے خوشی حاصل نہیں کرنے دو گے چچا زاد بھائی؟
اپنی شکل کم کرو، بغیر تو بکے ہوئے نوکروں.
مار ڈالا مجھے، پاگل ہو گئے ہو دیوانے؟ میرا دم گھٹ رہا ہے، چھوڑو مجھے.
مکے میں میری بہن صفیہ کو خط لکھو، اسے کہو کہ اپنے شوہر سے یزید کو خط لکھوائے کہ میری رہائی طلب کرے.
مار دوں گا تمہیں،
چھوڑ دو مجھے.
مار دوں گا تمہیں، نمک حرام خود فروش
ہو گئے ہو مختار.
مار دوں گا تمہیں،
چھوڑو.
اس جیل کے تنگ و تاریک قید خانے نے بھی تمہیں انسان نہیں بنایا. افسوس کے آقاؤں کی تاکید کی وجہ سے میں مجبور ہوں، ورنہ تمہاری اس گردن کو توڑ دیتا.
حرام ہے کہ تمہارے ساتھ کوئی نیکی کی جائے. میں بہت بڑا احمق تھا کہ میں نے چاہا کہ تمہارے ساتھ صلہ رحم کر لوں. تمہارا حق بنتا ہے کہ زندہ مرو، اس قدر اس قبر میں رہو کہ سڑ جاؤ، مر جاؤ.
قربان جاؤں وہاں پر، امیر المومنین یزید کا خط ہے.
حیرت انگیز بات نہیں ہے بھائی، جس کو ویران کر دینے والی ہوائیں نہیں ہلا سکتی تھیں، ایک چھوٹے سے پھوڑے نے اس کے گھٹنے ٹکا دی. بالکل اس مچھر کی سی مثال ہے جو نمرود و شداد کے کان میں گھس بیٹھا اور اس کی جان لے لی.
خدا نہ کرے.
ہمارا جوان خلیفہ کس حال میں قاصد؟ خدا نہ خواستہ کسی نے اس کا سکون تو برباد نہیں کیا نا.
نہیں، خدا کا شکر ہے کہ خلیفہ کا سکون برقرار ہے.
خدا کا لاکھوں بار شکر ہے، خدا کرے ان کو کوئی تکلیف نہ پہنچے. ہم فدائیوں کے ساتھ جو بھی ہو سو ہو. بن حریث.
جی امیر.
قاصد خلیفہ کو لے جائیے اور شاہنہ پذیرائی کیجیے، یقیناً وہ تھکے ہوئے ہوں گے.
جی امیر.
اف، اس قدر حماقت اور بچپنے پر دمدمی مزاج اور یاش آدمی، اپنی گھٹیا حرکتیں شروع کر دی اس نے. جب تک حسین زندہ تھا اس کو میری کرسی خراب کرنے کی پڑی ہوئی تھی کہ حسین کو مار دو، حسین کو مار دو. اب جب کہ حسین مارا گیا ہے تو افسوس کر رہا ہے. بے وقوف، جاہل، گھٹیا، بندر باز آدمی، یہ کیا کھیل مذاق ہے؟ ارے 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 ارے، جاہل کم عقل کہیں گا چاہتا ہے کہ جو کچھ میں نے کیا دھرا ہے وہ سب ایک سفید داڑھی والے بڈھے کے مشورے پر خراب کر دے. گدھے نے معاویہ کی ہوشیاری اور سمجھداری میں سے ایک ذرہ بھی ورثے میں نہیں پایا.
ایسا کیا لکھ دیا جو آپ اتنے غصے میں آ گئے؟
کیا لکھا ہے؟ اپنے قتل کا حکم اپنے ہی نالائق ہاتھوں سے مہر کر دیا ہے. جاؤ پڑھ لو. لکھا ہے فوراً مختار ثقفی کو زندان سے آزاد کر دو. پتا ہے کیوں؟ عمر ابن خطاب کے بیٹے کی گواہی کے مطابق مختار کا کوفے کے حادثات میں کوئی عمل دخل نہیں تھا. خمار باز لڑکا، خلیفہ ثانی کا بیٹا، مختار کا بہنوئی ہے. ظاہر سی بات ہے اس کی حمایت میں ہے، نہ کہ اس کے خلاف. یقیناً مختار نے اپنی بہن سے مدد مانگی ہے. اس کی بہن نے اپنے بیوی کے غلام شوہر سے یہ چاہا ہے کہ کچھ جھوٹی باتوں یا مٹھی برباد اور نصیحت کے ساتھ اور کچھ الفاظ کی چاشنی اور مٹھاس کے ساتھ یزید کو خط لکھے اور مختار کی آزادی طلب کرے. تف ہے اس سیاست میں ہارے ہوئے باپ کی قبر پر.
آپ بھی اپنا منہ گندا کر رہے ہیں. آپ بھی خلیفہ کو خط لکھ کر اسے ماجرے کی حقیقت سے آگاہ کر دیں.
نہیں ہو سکتا ماکال، نہیں ہو سکتا. یزید حسین کے واقعے سے ڈر چکا ہے. اپنے آخری خطوط میں سارا کا سارا قصور ہمارے سر پر ڈال رہا ہے. ہماری خواہشات کا یا تو جواب نہیں دے رہا یا کسی نہ کسی بہانے سے انہیں ٹال رہا ہے. کتنی بار لکھ چکا ہوں کہ رے کی حکومت کا حکم پسر سعد کے لیے بھیج دو. کہاں ہے؟ بھیجا اس نے. اس ماں کی یتیم نے کچھ کم خدمت کی ہے کربلا کے واقعے میں؟ وہ پاگل ہو گیا ہے اس قدر آج کل کر رہے ہیں.
تو پھر کیا کرنا چاہتے ہیں؟
یزید اس سے زیادہ خدمت کا لائق ہی نہیں ہے. اسے آزاد کر دیتا ہوں، مختار کو آزاد کر دیتا ہوں تاکہ خواب خورا خلیفہ پر حرام کر دے.
آزاد ہو گئے مختار، آزاد ہو گئے۔
امید ہے کہ زندان تمہارے لیے عبرت انگیز سبق بن گیا ہوگا تاکہ تم اپنی سرکش طبیعت کو مہار کر سکو۔ انسان ایک عجیب مخلوق ہے، طبیعتاً گناہ کا رجحان رکھتا ہے، بالکل آدم و بشر کی طرح۔ ہم سب کو اس بات کی ضرورت ہے کہ ہماری رسی کو ڈھیلا یا کس دیا جائے تاکہ ہمیشہ ہم اپنی من چاہی راہ پر نہ چل سکیں۔ خلیفہ کی مداخلت باعث ہوئی کہ تمہیں نہ ماروں، اسی لیے آج تم زندہ ہو۔ البتہ بن حریز اور اپنے بہنوں کے لیے دعا کرو، ایک نے مجھ سے شفاعت کی ہے اور ایک نے خلیفہ سے۔ لیکن یہ خیال رکھنا مختار، مجھے کوئی موقع مت دینا۔ تم آزاد ہو مختار، بالکل آزاد۔ صرف ایک شرط ہے، کوفہ میں مت رہنا۔ تمہیں 3 دن کی مہلت دے رہا ہوں تاکہ کوفہ سے نکل جاؤ۔ 4th دن اگر تم کوفہ میں نظر آئے، تمہارا خون تمہارے ذمے، دفع ہو جاؤ۔
مختار کی آزادی،
اس اجدے کی آزادی میری خواہش نہیں تھی، خود خلیفہ نے چاہا ہے۔ مجھے ملامت مت کیجیے، اور یہ رہا خلیفہ کا 2 ٹوک حکم، آپ خود ہی پڑھ لیجیے۔
خلیفہ نے ایسی خطا کیوں کی ہے؟
انسان خطا کا پتلا ہے شمر، خاص طور پر یزید جیسا خلیفہ جو کہ شاعر بھی ہے۔ شاعروں کے مزاج رنگ برنگے ہوتے ہیں، بالکل موسم بہار کی طرح، بعض اوقات گرجنے برسنے والے اور کبھی پرسکون۔
آزادی مختار، یعنی ہمارے قتل کا حکم؟
ہاں، خود یزید بھی مختار کے خطرے سے باہر نہیں ہے۔
تو پھر کچھ کرنا ہوگا۔
پسر سعد، تم نے خود خلیفہ کے لہجے کو دیکھ لیا ہے، میرے ہاتھ سے کچھ نہیں ہو سکتا۔ اگر آپ لوگ کچھ کر سکتے ہیں تو سوچیے مت۔
مختار کو مار دینا چاہیے۔
مار دو، مگر کوفہ میں نہیں۔ میں نے اسے 3 دن کی مہلت دی ہے تاکہ کوفہ سے نکل جائے۔ اگر وہ کوفے میں ہوا، مہلت ختم نہ ہوئی اور تم لوگوں نے اسے مار ڈالا، تو مجھے لا محالہ خلیفہ کی حکومت دولی کے جرم میں تم لوگوں کو قصاص کرنا پڑے گا۔ صبر کرو تاکہ وہ کوفہ سے نکل جائے۔ کوفہ سے باہر مارا جائے تو مجھ سے کوئی واسطہ نہیں۔
او ہو، دروازہ کھٹکھٹا رہے ہو، چھلانگیں مار رہے ہو، اب بس کرو۔ اپنے تبیلے کا دروازہ بھی کیا اسی طرح کھٹکھٹاتے ہو؟
وعلیکم السلام پھپھی کی جان، کیسا بیٹا ہے، کیا ادب و نزاکت ہے، تمہاری ماں کہاں ہے؟ شاباش میرے بچے، شاباش، میرا سر فخر سے اونچا کر دیا۔ غلطی سے اپنی 2 انچ کی زبان مت ہلانا، ہاں خدا نہ خواستہ گونگے ہو جاؤ گے۔
تم میری ماں اور اس گھر کی جان کیوں نہیں چھوڑ دیتی پھپھی؟
واہ واہ واہ، خدا کی پناہ، کتنی تیز زبان ہے، سانپ کا زہر ہے یا بچھو کا ڈنک؟ بے شرم لڑکے، ابھی تو تمہاری داڑھی کے بال تک نہیں اگے تو یہ حال ہے، تو दाढ़ी मूछ निकलने के बाद क्या आफत बन जाओगे?
मैं मुख्तार का बेटा हूँ पुप्पी, इसे अपने दिमाग में बिठा लीजिए।
अच्छा अच्छा, मैं मुख्तार का बेटा हूँ, समझता है किसी सिकंदर का बेटा है। तुम और तुम्हारा बाप अजाब के फरिश्ते हो। खुदा की कसम जमाना बदल गया है, आधे गज का लोथड़ा क्या कद निकल रहा है। ना कौम और कबीले की हुर्मत का ख्याल है, ना बड़े छोटे की तमीज।
क्या हुआ है बहन, तुम्हारा रंग क्यों उड़ा हुआ है?
ये लड़का मुझसे क्यों उलझ रहा है?
ए बहन, ये भी मुझ बदनसीब की किस्मत का एक तमाशा है, इनमें एक बार जरूर मेरा खून जलाता है।
गेंदे के फूल के पौधे से गुलाब की कली तोड़ने से रही बहन, ऐसे निराले ही पैदा होते हैं। मुख्तार ने क्या गुल खिलाए होंगे जो उसका बेटा खिलाएगा? तुम्हारा अपना कसूर था बहन, जब से तुम मुख्तार की नजरों में कमतर हुई हो, इस बच्चे ने भी देखा देखी बाप की हरकतें शुरू कर दी हैं।
ये हरकतें नहीं है, बाप के फिराक में बच्चे मसीह चिड़चिड़े हो गए।
अम्मा देखिए बाबा की सूरत बन गई ना।
उम्र कैसा है जारिया, बच्चे कैसे हैं?
तुम्हारी दुआएं हैं, तुम खुद कैसी हो?
कल की तरह, परसों की तरह। अब तक मैं मुख्तार के ना होने की आदत नहीं डाल सकी हूं। दरवाजे की हर आवाज में मेरा दिल बेचैन हो जाता है, मेरे ख्वाबेश ज़्यादा हो गए। अपनी मौत के दहाने तक मुख्तार की राहें तकती रहूंगी।
तुम कुछ भागदौड़ क्यों नहीं करती हो बहन? मुख्तार के ऐसे रुसूख वाले रिश्तेदार कम नहीं हैं। तुम हसद क्यों नहीं करती नारिया? जरा अपनी सौतन की तरफ देखो कि जो हर कसो नाकस के आगे हाथ जोड़ती फिर रही है कि मुख्तार के लिए कुछ कर सके, तो फिर जाहिर सी बात है कि मुख्तार को पता चलेगा तो उम्रा मजीद उसकी दिलो जान नजर आने लगेगी उसे। तुम बस बैठी रहो, जिगर जलाती रहो, ख्वाब देखती रहो। कल को मुख्तार आजाद हो जाएगा तो जो थोड़ी बहुत मोहब्बत तुमसे है वो भी उम्रा को नसीब हो जाएगी।
तुम दुआ करो मुख्तार आजाद हो जाए, उसकी सारी मोहब्बतें उम्रा को बख्श दूंगी। जब तक मुख्तार आजाद था उसे एक आधा इंसान देखती थी, वो इंसान जो आधा मेरा है और आधा उम्रा का है। जब से वो कैद हुआ है मैं समझ गई कि सिर्फ उसका साया 10 मर्दों से ज्यादा अहमियत रखता है।
हाय, तुम कितनी सादा लो और दिल लगी वाली औरत हो। उम्रा मेरी सौतन होती तो उसका दिल सीख में पिरो के खा जाती। तुम्हारा दिल उसके साये पर खुश है, वो साया कि जिसकी ठंडक तुम्हें मिलती है और गर्मी बानो उम्रा को। गम मत खाओ, शायद इन्हीं दिनों तुम्हारा सरताज आजाद हो जाए, बाकी वल्ला आलम।
क्या तुमने ऐसा कुछ सुना है जारिया?
उमर ने कुछ बातें की जो मुझे खूब समझ में नहीं आई। गोया सफिया के शोहर ने यजीद को खत लिखा है कि जिसमें मुख्तार की आजादी की दरख्वास्त की है।
ए बहन, यजीद शाम में है और मुख्तार कूफे में कैद है। सफिया के शोहर को इब्ने ज़ियाद के लिए खत लिखना चाहिए था, ना कि यजीद को।
शायद लिख दिया हो, किसी को क्या पता। हमें इंतजार करना होगा कि उमर महल से आ जाए, उसकी सूंघने की हिस बहुत तेज है। यकीनन कुछ ऐसी खबरें होंगी जिनसे उसे मुख्तार की आजादी की बू आई है। कुछ मईद नहीं कि उमर आज महल से आए तो हम दोनों को वो खुशखबरी सुना दे। तुम अपने शोहर को पालोगी और मैं बन जाऊंगी शहजादी मुल्के रह। एक महीने से रेकी सफर की तैयारी करके बैठे हैं। पता नहीं खलीफा क्यों आजकल।
तेरे सर हुसैन के बदले में बहुत छोटा सा मामला है। उमर साद को सुलेमान नबी की हुकूमत तलब करनी चाहिए थी।
मुख्तार
जारिया, तुम और तुम्हारा शौहर मुल्क रे की बादशाहत का ख्वाब अपने साथ अपनी कब्र में लेकर जाओगे। ये फर्जंदे रसूल का वादा है। तुम लोग मुल्क रे की गंदम भी न खा सकोगे। जाओ जारिया, एक मलून सहीफा का खून मेरे घर में पहना शर्मिंदगी का बाइस न होता तो तुम्हारा सरतन से जुदा कर देता। तुम लोगों के तहफुन ने कूफा की हवा को जहरीला बना दिया है।
मुख्तार, पूरा कूफा जानता है कि तुम्हारी तलवार बड़ी तेज धार वाली है। मुझे लगता था कि मुख्तार की तलवार जितनी भी तेज हो कम अज कम कौम कबीले की रग नहीं काटेगी।
नारिया, इस इफ्रियत और इसके शौहर की तलवार ने खून खुदा बहाया है, खुदा की रग काटी है। हुसैन का खून खुदा का खून था जो करबला की तपती हुई रेत पर बहाया गया। आज आखिरी बार शैतान ने अपने नापाक कदमों और सांसों से मुख्तार अबू उबैद सकफी के घर को नजिस किया है। दफा हो जाओ।
जिंदाने से मस्जिद वैशी बना दिया। खुदा इस जैसा वैशी भाई बयाबान के भेड़ियों को भी ना दे।
ए जख्म खाए हुए शेर, घर आना मुबारक हो। ए जख्म खाए हुए शेर, घर आना मुबारक हो। ए रोते हुए बूढ़े, घर आना मुबारक हो। ए जख्म खाए हुए शेर, घर आना मुबारक हो।
तरन्नुम और रक्स व तरब का लश्कर,
उसे परियों के परों पर बिठाओ ताकि पैर की तकलीफ भूल जाए।
आओ गाने बजाने के जादू से, अपनी नाजी आंखों के जादू से हाथ गर्दन और कमर मटका के हमारे उदास अमीर का तमाम दर्द व गम खत्म कर दो। उनके जिस्म व जान से अदाएं निछावर करो, ढुमका लगाओ और नाचो। अजब है शब सुहानी, कशिश जो तेरी छाई, मेरी नींद है उड़ाई। अजब है शब सुहानी।
दफा हो जाओ कनीज़ादियो, दफा हो जाओ यहाँ से। मेरी बदबू से नाक पे हाथ रखोगी? आज ये वक्त आ गया है मुझ पर, मेरे पास से बदबू आ रही है। मेरे पास से बदबू आ रही है शरीफ ज़ादियो। सब तुम्हारी वजह से आई है।
माफ कर दो मुझे।
तुम रात मेरे लिए अजाब लेकर आते हो ताकि तुम मुझे मजाक उड़ाओ।
मुझे,
मैं तुम्हारा गला घोट के मार दूंगा। मेरे पास बदबू आती है, मार दूंगा तुम्हें। जान ले लूं मैं तुम्हारी।
माकल मेरे भाई, माकल माकल मरना मत, माकल मेरे दोस्त, मुझे छोड़ के मत जाना माकल।
हीला कर मक्का, दफा हो जाओ यहां से।
मेरी तो ऐसी की तैसी, कम से कम अपने पांव पर तो रहम करें।
आज के बाद रात की तुरंत महफिल बंद, समझ में आया? मेरा पैर, मेरा पैर।
क्या हुआ, इतने पागल क्यों हो गए? मेरे मुंह में खाक, कोई जिन देख लिया या उन लड़कियों के सर पे सींग थे?
वही जो तुमने सुना है, आज के बाद कोई भी महफिल हमारे नाम पर या हमारे दर्द की तस्कीन के बहाने बर्पा होगी तो उसके बानियों का सर काट दूंगा। इनकी तहकीर आमेज नजरें 100 गालियों से ज्यादा बदतर हैं। ये औरतें मुझे ऐसे देख रही थी जैसे नचेस देख लिया हो।
नहीं, आप यजीद के खैर संजीदा अहकाम पर भड़के हुए हो और खामखा इस बिन मां के माकल और तरब के महफिल पर अपना बुखार निकाल रहे हो।
मैं थक गया हूँ ऐसे बेहुदा नौजवान की खिदमत कर करके। हुसैन के किस्से पर भी सोच सोच के पागल हो गया हूँ। समझ नहीं पा रहा है कि मुझसे कौन सी गलती सरजद हो गई। बस एक दफा उस बंदरबाज इंसान की वजह से जो मैं गड़े में गिरा हूँ, ये मेरे 7 पुश्तों के लिए काफी है। ये सर फिरा नौजवान हम पर सरदारी करने का हक नहीं रखता। बिल्कुल सारी बातों का इनकार कर दिया उसने। लाना
कम आंख का जख्म ठीक होने तक रुक जाते हैं, उसके बाद जाते हैं।
मैं शहर बदल हो गया हूं नारिया।
शहर बदल का क्या मतलब बाबा जान?
यानी शहर और घर बार को छोड़ देना, घर और शहर से निकाल देना शहर बदल कहलाता है बेटा।
तुम्हें 3 दिन मोहलत दी है ना, नहीं दी?
हाँ, मोहलत दी है मगर अमान नहीं दी है। नारिया, मेरे दिल की आग अगर बुझ गई तो मुर्दों में शुमार होगा। औरतों के आंसू आग पर पानी का काम करते हैं। राजी नहीं कि मेरे घर मौजूद में तुम बेताब हो जाओ। चाहती हूँ मुख्तार को उसकी जंग में मदद करो, बुढ़पारी का मुजाहरा करो। साबित।
जी बाबा।
मेरी गैर मौजूदगी में तुम घर के मर्द हो, अपने काम में तुम्हारे हवाले कर रहा हूँ। मर्दाना वादा करो कि अपनी बहन और माँ के साथ रहम दिली दिखाओगे, इन लोगों की दिल आजारी नहीं करोगे।
है तो मुश्किल काम बाबा, मगर क्योंकि आप कहते हैं तो जरूर। जब भी जारिया भुप्पी और उनके बच्चे हमारे यहाँ आते हैं, मेरी और माँ की लड़ाई हो जाती है।
दारिया, अगर मेरे जख्मों पर नमक छिड़कना चाहती हो तो मेरी बहन जारिया से दर्द दिल करो, अपने आप पर रहम करो। जारिया की हम नशीनी तुम्हें अहले दोज़ख बना देगी।
पीछे पलट जाओ। यही कहीं होगा, उतरो। साहिल को अच्छी तरह छानो, इन्हीं झाड़ियों में छुपा हुआ होगा। एक दूसरे से जुदा मत होना कि तुम्हारा खून बह जाएगा। तीन तीन के ग्रोह बना लो, अकेले मत घूमना कि मुख्तार एक खतरनाक शमशीर जन है। इन्हीं झाड़ियों के चप्पे चप्पे को छान मारो।
तुम्हारा सवार कहाँ है दोस्त? अच्छा अच्छा, गुस्सा मत हो, मैं समझ गया। अबू इसहाक किसी मुश्किल में पड़ गया है, तुम्हें मदद के लिए भेजा है ना?
हाँ।
मेरा ख्याल बिल्कुल ठीक था दोस्तों, अबू इसहाक किसी मुश्किल में पड़ गया, हम मदद के लिए चलते हैं। तुम रास्ता दिखाओगे, चलो मेरे साथ।
थी अहमको, तुम में से किसी के दिमाग में नहीं आया कि उसे रोक लेते?
मेरे दिमाग में आया था, मगर तुम सरदार हो, मैंने देखा तुम चुप हो तो मैं भी नहीं बोला।
चुप हो जाओ, उसके साथी लग रहे हैं। जल्दी करो, हमें भागना होगा। जल्दी करो अहमको, हमें भागना होगा। जल्दी करो अहमको, आ गए।
इनका पीछा मत करो, जख्मियों को कैद कर लो, इनके मुंह खुलवाने होंगे। अबू इसहाक, कहां हो अबू इसहाक? मैं हूं कियान। मेरी आवाज सुन रहे हो? मैं हूं कियान। अपने आप को जाहिर करो, खतरा टल गया है, चेलों को भगा दिया है हमने। अच्छी तरह देखो ज्ञान। शबाहत रुस्तम रखता हूं क्या मैं?
तुम हमेशा मेरे ख्यालों के रुस्तम हो मुख्तार।
रुस्तम की आंख जख्मी नहीं थी।
पहलवान के जिस्म पर तो हर जख्म जीनत होता है। ये सूलिए के साथ तो और दिलचस्प हो गए हो।
रो क्यान, गिरिया करो। मजलूम तश्ते नैनवा के लिए खून के आंसू रोना चाहिए, अश्कों से नहीं। तुम क्यों काफला इश्क से पीछे रह गए?
रास्ता भटक गया था अबू इसहाक।
जब तुम जैसा रस्तों का आशना रास्ता भटक जाए तो नाबद लोगों का क्या गुना?
रास्ता बंद किया हुआ था, बेराहे से गया, जितना भी दौड़ा मकसद को ना पा सका। जब नैनवा पहुंचा हूं तो सरे बुरी दान नजरे पड़ता।
शर्त इश्क जुनून है। हम रह गए क्योंकि मजनून थे। ये नारा तुमने इन लोगों को सिखाया है?
ये नारा तुम्हारी कल्बी आरजू है अबू इसहाक। मैं एक जरिए से पढ़कर कुछ नहीं।
या लिसारात अल हुसैन, बखुदा कसम जिंदा ने मेरे दिन रात का जिक्र यही था कि जिंदा रहूं और खून हुसैन के इंतकाम के लिए कयाम करूं। وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلِبٍ يَنْقَلِبُونَ। ये खुदा का वादा है। बहुत जल्द सितमगर जान जाएंगे कि किस तरह वो जेर व जबर किए जाते हैं। खुदा का दुरूद हो तुम लोगों पर।
खुश आमदीद, आजादी मुबारक हो अबू इसहाक। तुम्हारे कदम मुबारक हो। बहुत याद करते थे तुम्हें अबू इसहाक।
इनके मुंह खुलवाए
जी। ये शिमर इब्न ज़िलजोशन और उमर साद के चेले हैं। अबू इसहाक को मारने के लिए भेजे गए हैं।
आपकी पनाह में मेरे आका, आपकी पनाह में मुख्तार। मुझसे गलती हो गई अबू इसहाक, बेजा खता हो गई। मेरे बुजुर्गान की रूह पर तुफ है। मैं बेगुनाह हूँ, 5-7 लोगों का रोजी खिलाने वाला हूँ। उमर साद ने 100 दीनार का वादा किया था और आधा हाथ में देकर भेजा। मुझे माफ कर दो मुख्तार, इस फकीर के बाप पर लानत जो कि सिर्फ 100 दीनार की खातिर धोखा खा जाता है और दिलेर तरीन मर्द के कत्ल पर भी आमादा हो जाता है। मुझे माफ कर दो मुख्तार, जब तक जिंदा रहूंगा तुम्हारा मुरीद रहूंगा।
उठो
सर। आंखों पर अबू इसहाक।
जाओ और उमर साद से कह दो कि मुख्तार जब तक तुझे न मारे नहीं मरेगा।
सर आंखों पर।
خدا تمہارے بازوؤں کو اتنی قوت دے کہ ان بے غیرتوں سے عوام کو نجات دلاؤ. دن رات دعا کروں گا تاکہ دلی مراد پوری ہو.
خوش آمد کرنا بند کرو, دفع ہو جاؤ یہاں سے.
وہ بھی سر آنکھوں پر پہلوان, میرا گھوڑا دے دو, ابھی دفع ہو جاتا ہوں.
گھوڑا تو جنگی غنیمت ہے, جاؤ خدا کا شکر کرو کہ تمہارا سر تن پر باقی ہے.
پہلوان خدا کی قسم گھوڑا میرا نہیں ہے, ایسے ہی گیا تو ایک سال تک بغیر تنخواہ کے کام کرنا پڑے گا. یہ لو 50 دینار غنیمت کے طور پر رکھ لو اور گھوڑا مجھے دے دو.
شکل ہے مکار کی, جاتے ہو یا شکل بگاڑ دوں مکار کی.
تمہارے زندہ و مردہ پہ لعنت. کون سا گدھا بول رہا تھا کہ مار دیں گے قتل کر دیں گے, تو پھر کیا ہوا؟ گھوڑے کی عقل ان جانوروں سے زیادہ ہے. سینگ والے گدھے دیکھتے ہیں, یہ 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 لو 20 مثالیں ہیں ہمارے پاس. کتنی عاجزانہ التماس کی تھی میں نے کہ ہوشیار رہنا. مختار وہ رند ہے جو تمام راستوں سے واقف ہے.
سرکار آپ نے خود فرمایا تھا کہ مختار اکیلا ہے, ہمیں اس کے ساتھیوں کا اندازہ نہیں تھا. مختار ہماری مٹھی میں تھا کہ اس کے ساتھی آ گئے.
ابے چپ کر جاہل عقل سے پیدل, ایک ذرہ برابر بھی عقل ہوتی تو مختار کے گھوڑے کا راستہ روک لیتے, اس کے بعد دیکھتے کہ مختار تنہا ترین اکیلا ہے. اب جہنم میں جاؤ, تمہاری شکلیں نہ دیکھوں میں.
لاش کھانے والے جانور,
کچھ بولو شمر, کیا کریں؟
اونٹ پر چھپ کر نہیں بیٹھا جا سکتا, مختار کو کھلم کھلا مارنا ہوگا. وہ اپنے آپ کو اپنے ساتھیوں تک پہنچا چکا ہے, 4 اندھے بوڑھے سپاہیوں کے ساتھ اسے نہیں پکڑا جا سکتا. ہمیں ایک لشکر تیار کر کے اس سے پہلے کہ مختار مزید لشکر جمائے اسے ختم کر دیں.
کون سا لشکر شمر؟ اپنے مردگان کی قبروں سے سپاہی لے کر آئے.
شیخ صاحب کس لشکر کے ساتھ رائے کی طرف جانا چاہتے ہیں؟
مجھ سے چال کھیلو گے ماں کے یتیم؟ میرا مذاق اڑاتے ہو خبیث کہیں گے. کربلا میں میں صرف تمہارے ہاتھوں اس گڑھے میں گرا ہوں, تم نہ ہوتے تو خون حسین سے میرا ہاتھ آلودہ نہ ہوتا.
تم حکومت رہے کے لالچ میں گڑھے میں گرے ہو, میرا گربان کس بہانے پکڑ رہے ہو؟ جب حسین سے جنگ کرنے کا حکم تمہارے ہاتھ میں دیا تھا میں نے, تو گھوڑا گھما کر واپس کیوں نہیں آ گئے, کیوں رہ گئے؟ مردوں والی بات کرو, جب گناہ کیا ہے تو منہ مت چراؤ. میرا ہاتھ اور تمہارا ہاتھ دونوں ایک جتنے خون حسین سے آلودہ ہیں, سمجھے؟
ایک دوسرے کی جان کے در پہ ہو. مختار نے ابھی تلوار نہیں کھینچی تو تم لوگوں کی جان جا رہی ہے, جب تلوار کھینچ لے گا تو کیا ہوگا؟ مختار تمہارے ہاتھ سے نکل گیا, یقیناً کہیں نہ کہیں تم لوگوں کی غلطی تھی. بجائے اس کے کہ اپنی غلطی پر غور کرو ایک دوسرے کو کاٹ رہے ہو.
بانو شیخ خون حسین کو اپنے سر نہیں لینا چاہتے.
بکواس مت کرو بھیڑے کی اولاد.
یہ لیجیے, اب اس کی زبان بھی گندی ہو گئی ہے.
عمر کو میری خاطر معاف کر دو شمر, وہ آج کل تلخ زبان, بد مزاج اور بد اخلاق ہو گیا ہے.
یہ کیوں نہیں کہتی کہ دیوانہ ہو گیا ہے؟
دیوانے نہ ہوتے تو شمر سے نہ جھگڑتے. تم اور شمر ایک پرکار کے دو حصے ہو, ساتھ رہو گے تو کاٹ سکو گے.
سنا نہیں کہ کس طرح رے کے لفظ کو زبان پہ لا رہا ہے, مجھ پہ الزام ڈال رہا ہے.
اس کا مطلب صرف تمہاری زبان ہکلانے نہیں لگی, تمہارے کان بھی کمزور ہو گئے ہیں. کوفے کے لشکر کے سپہ سالار نہیں ہو کیا؟ اس لشکر کے ساتھ مل کے رہ کے فاتح نہیں بننا چاہتے؟
لشکر کوفہ, ہاں لشکر کوفہ امیر کوفہ کے حکم کے بغیر کہیں سے ہلتا نہیں ہے. پگلے تم کیا سمجھتے ہو کہ میں اب تک کوفے میں کیوں ہوں؟ اگر میرے اختیار میں ہوتا تو اب تک ملک رے کے خاک کو عرش کے مناروں سے ملا دیتا.
عمر صحیح کہہ رہا ہے, اگر لشکر کوفہ کا اختیار عمر کے ہاتھ میں ہوتا تو ہمیں کیسا غم تھا.
مجھے لگتا ہے کہ وعدہ حکومت رے ایک چال تھی تاکہ عمر کو فریب دے کر حسین سے لڑنے بھیج دیا جائے. میں نے تو وعدہ وفا کر دیا, مگر خلیفہ ٹال مٹول کر رہا ہے اور حکم نہیں بھیج رہا. میں ملک رے کی گندم بھی نہ کھا سکوں گا, نہیں کھا سکوں گا. یہ وعدہ حسین ہے. تمہیں حسر عاشور یاد ہے شمر؟ تمہیں یاد ہے حسین نے ہمیں کیا کہا تھا؟ تمہیں اور مجھے میں رے کی گندم بھی نہ کھا سکوں گا. یہ نہیں ہو سکتا, نہیں ہو سکتا شمر. اور اگر ایسا ہو بھی میں تو رے کی گندم کھانے نہیں جا رہا, وہاں کی مہنگی خوراک میرے لیے کافی ہے. ہاں جو کی روٹی کھا لیں گے, جو کی روٹی پہ گزارا کر لیں گے. بس
بس بھی کرو عمر, خود کو سنبھالو. اس قدر پریشان ہو تو تمہیں مختار سے ڈرنے کی ضرورت نہیں ہے, یہ دیوانگیاں ہی تمہیں ختم کر دیں گی. خود کو سنبھالو
عمر. تم ان خرافات کو نہیں مانتے تھے؟ خدا کے واسطے پاگل مت بنو. حسین کی باتیں نازل ہونے والی وحی نہیں ہے. اس نے موقع محل دیکھا اور اندھیرے میں ایک تیر چلا دیا تاکہ شاید ہم لوٹ جائیں. حسین معجزے والا ہوتا تو اپنے آپ کو بچا لیتا. اٹھو مختار کے لیے کوئی فکر کریں, جتنا اسے موقع دیں گے اتنا ہی اسے مارنا مشکل ہوتا جائے گا. کوفے کا لشکر ہمارے اختیار میں نہیں ہے, تو نہ ہو مختار کو مارنے کے لیے ہمارے قبیلوں کے لوگ ہی ہمارے لیے کافی ہیں, بشرطے کہ ہم جلدی کریں اور وقت ضائع نہ کریں.
شمر ٹھیک کہتا ہے عمر, طوطا پنجرے سے نکل کر اڑ گیا ہے تو دوبارہ جال بچھاؤ, کچھ کرو, اسے شکار کر لو. اگر اسے خدا کی امان میں رہا کر دو گے تو وہ ایک ہیبت ناک درندہ بن کر ہم سب کی جان لے لے گا.
اس خلیفے کی اولاد نے حکم دیا ہے, مختار کو مار ڈالیں گے. خلیفہ حیران رہ جائے گا کہ تم لوگوں کی آنکھوں پہ ابرو ہے.